الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فاذكروني أذكركم واشكروا لي ولا تكفرون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صل وسلم دائما أبدا على حبيبكم من زانت به الأسر وعزیز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ارشاد باری تعالیٰ ہے کہ پس تم مجھ کو یاد کرو میں تمہیں یاد کروں گا اور میرا شکر ادا کرو اور ناشکری نہ کرو. قرآن کریم سے متعلق ابتدائی حصے میں جب ارشاد فرمایا گیا ہدل للمتقین، یہ وہ راستہ ہے جو صراط مستقیم ہے، یہ وہ راستہ ہے کہ چلنے والے کو متقی کا درجہ نصیب ہوتا ہے. اس کیفیت میں یا اس کیفیت کے اندر مدارج ہو سکتے ہیں، لیکن یہ راہ ایسی ہے کہ جو راہ ہدایت ہے اور اس پر چلنے والے اپنے اپنے درجے میں اپنے اپنے اعمال کی جو قبولیت ہے، اللہ کریم کا جو احسان کرم اور اس کی رحمت ہے، تو اپنے اپنے مدارج میں ہیں، کس کا کیا درجہ ہے اللہ کریم بہتر جانتے ہیں، کس کی کس ادا کو رب کائنات نے کتنا پسند فرمایا ہے یہ اللہ کریم بہتر جانتے ہیں. یہاں اس آیہ کریمہ میں ارشاد فرمایا گیا کہ فاذکرونی اذکرکم، پس تم مجھ کو یاد کرو میں تمہیں یاد کروں گا. تو جب ایسی آیات کریمہ آئیں تو انہیں متشابہات کے معنوں میں لیں گے. ہمارا یاد کرنا استدعا کے معنوں میں آئے گا، دعا التجا کے معنوں میں آئے گا. ہماری حیثیت مخلوق کی ہے. اور یہاں جب فرمایا گیا کہ پس تم مجھ کو یاد کرو، یعنی اختیار کرنے کا فرمایا جا رہا ہے کرو، یہ نہیں فرمایا گیا کہ تم کر رہے ہو، کرو یعنی اس راہ کو جو اختیار کرے گا. اور نتیجہ حتمی ارشاد فرمایا اذکرکم، میں تمہیں یاد کروں گا. اذکرکم حتمی ارشاد فرمایا نتیجہ کہ یہ وہ راہ ہے جس میں اللہ کریم کی یاد جو اختیار کرے گا اسے نتیجے میں یہ کرم اور احسان نصیب ہوگا. لیکن جب بات میں نے جو کی متشابہات کے حوالے سے، اسی طرح ید اللہ فوق ایدیہم کے ہاتھوں پر اللہ کا ہاتھ ہے، تو انسانی ہاتھ اور معنوں میں آئے گا، جستجو کے معنوں میں آئے گا. لیکن جب یہی بات اللہ جل شانہ کی طرف منسوب ہوگی تو وہ نتائج مرتب فرمانے والی ذات ہے، اس کے دست قدرت میں، تو جو قوت کا نصیب ہونا ہے یا اعلیٰ نتائج نصیب ہونے ہیں تو ان معنوں میں آئے گا. اسی طرح یہاں جب بات آئے گی کہ اللہ کریم کی یاد اور نتیجے میں فرمایا اذکرکم، تمہیں یاد فرمایا جائے گا، تو پھر وہ نتیجہ جو شرف قبولیت عطا فرمائے گا. اسی طرح درود شریف کے حوالے سے بھی جب بیان فرمایا گیا قرآن کریم میں کہ مومنین کو کہ وہ آپ صلی اللہ علیہ وسلم پر درود و سلام بھیجیں، کیونکہ اللہ اور اس کے فرشتے درود و سلام بھیجتے ہیں. جہاں بھی جب آپ اس میں اس کی تفسیر میں جائیں گے تو درود شریف کا پڑھنا اور اس کا پڑھنا نصیب ہونا، آپ غور فرمائیں الفاظ اور ان کے معنی و مفاہیم پر، اللہ کے حضور دعا ہے آپ صلی اللہ علیہ وسلم کی شان عالی کی، بلندی کی، آل کی، متعلقین کی. اور جب یہی معاملہ اللہ جل شانہ کی طرف منسوب ہوگا تو ہم عرض کر رہے ہیں بلندی درجات اور اللہ کریم کی رحمت، اور وہاں سے وہ درجات عطا فرمائے جانے ہیں، رحمت عطا فرمائی جانے ہیں. मैं ही यहाँ जब हम देखेंगे तो ये जो अल्लाह करीम की याद है ऐसा बड़ा अमल है और ऐसा मकबूल अमल है कि नतीजे में हतमी बात इरशाद फरमाएगी अज़कुरकुम कि मैं तुम्हें याद करूँगा, यानी इस राह का मुसाफिर नाकाम नहीं हो सकता, इस मंजिल का मुतलाशी बग़ैर मंजिल के नहीं रहेगा, वो मंजिल मकसूद को पहुँचेगा, ये हतमी और यकीनी बात। अब ज़रूरत इस अमर की है कि ये देखा जाए जो मुसाफिर का सफ़र है उसके सामान क्या है, उसके पास क्या है, उसके ज़राए वसाइल क्या हैं। इन बारीकियों में जब हम देखेंगे तो समझ आएगी कि इखलास बड़ी बुनियादी शय है, इखलास ढाल है उन वसाफिस के मुकाबले में जो बैरूनी हैं, जिसमें शैतान आ सकता है, जिसमें मुआशरे की रवश आ सकती है, किसी बुराई का असर आ सकता है। एक वो हिस्सा है जो बातनी है, अपने अंदर से एक नफसानी ख्वाहिशात बंदे को लेकर कहीं ना कहीं चल पड़ती हैं। तो जो इखलास है ये अल्लाह करीम अता फरमाए, तो नीयत का, अब इखलास के मदारिज पर बात हो सकती है, बहस हो सकती है, लेकिन अगर नीयत के इख्तियार करने का हिस्सा इंसान के पास न होता तो फिर खालस नीयत के इख्तियार करने का या नीयत को खंगालने का ना फरमाया गया होता। तो फरमाया गया कि जब हदीस शरीफ में आता है कि हर अमल का दारो मदार नीयत पर है, अब वो नीयत इंसान को वदियत किया गया इख्तियार कि वो किस राह का इंतखाब करता है। और जब हम अपने मामलात में देखते हैं मुअज़्ज़ज़ सामईन कराम, तो सुनने में जो मिलता है, देखने में जो मिलता है, अल्लाह माफ़ फरमाए, एहसास से कई दफ़ा ये चीज़ें महसूस होती हैं कि हम इबादत करते हुए दुनिया की कमी बेशी में इस एतराज़ी पहलू पर सोचना शुरू कर देते हैं, बोल देते हैं, कह देते हैं कि मैं इतनी नमाज रोज़ा कर रहा हूँ, तस्बीहात कर रहा हूँ, अल्लाह अल्लाह कर रहा हूँ, तो फिर ये मुसीबतें काय को है। तो बुनियाद न रही, हमने इस खूबसूरत तामीर की बुनियाद जो है उसे खोखला कर दिया, जिसका नतीजा हतमी इरशाद फरमाया गया है, हमने उस राह पर कदम जो रखा है हम डगमगा गए हैं। क्यों? इसलिए अल्लाह करीम की जो इबादत करनी, या अय्युहन नास उबुदू रब्बकुम अल्लज़ी खलक़कुम, अल्लाह की इबादत इसलिए करो कि उसने तुम्हें पैदा फरमाया है। मकसद हयात इबादत है, जिंदगी की कामयाबी इबादत है, कामयाबी की जमानत अल्लाह की राह है। तो ये वो हिस्से हैं जो तुम अगर बदले में सारी जिंदगी सरबसजूद गुजार दो तो तुम बदला नहीं दे सकते, चे जाए कि जो हिस्से उसकी रजा और उसके कुर्ब को पहुंचा रहे हैं उनसे हम सौदेबाजी पर आ जाए। ठीक है मियाँ, सौदाबाजी करते हो तो नमाज अगर पंजगाना अदा कर रहे हो और बीमारी आई है तो नहीं आनी चाहिए, लेकिन जो तुम पैदा हुए हो उसका बदला तुमने क्या दिया? न थे तो जहान फानी अपनी फुर्सत जो है वो पूरी कर रहा था, न रहोगे तो जब तक उसे मंजूर है ये जहान फानी अपना वक्त पूरा करता रहेगा। न थे तो क्या हुआ, न रहे न रहोगे तो क्या हो? अगर इसे देखना है तो नौमौलूद को देख लो, वो जब जो बच्चे हमारे हम होश में हैं, जो बच्चे हमारे पैदा हो रहे हैं गिरदो पेश अपने घरों खानदानों में, उन्हें देखो, वो नहीं पैदा हुए थे तो इस कारगाह हयात में क्या फर्क था? फिर उन अमवात को देखो जो गिरदो पेश वारद हो रही हैं, क्या फर्क पड़ रहा है अल्लाह के कायना? एक निजाम हस्ती है बड़ा मरबूत चल रहा है اور اللہ کریم کے نظام میں نقش نہیں ہوتا. وہ ایسا خالق ہے کہ باریک سے باریک تخلیق کو اٹھا لو اس میں تخلیقی نمونے ہوں گے. یہیں حضرت رحمۃ اللہ تعالیٰ علیہ ایک دفعہ بیان فرماتی ہوئی برف کے گالے پر بات کر رہے ہیں کہ برف کے گالے کو اٹھاؤ, اس گالے میں جتنے ذرات ہیں ہر ذرے کی شکل و صورت الگ ہے, اسے خوردبین سے دیکھو, آنکھ نہیں اسے دیکھ سکتی, اسے خوردبین سے دیکھو, عدسوں سے دیکھو تو ہر ذرے کی شکل الگ ہے اور خوبصورت اندر کندہ کاری ہے, خوبصورت نمونہ. تو جہاں جس شے کو اس نے پیدا فرما ہے, مالک کل کائنات ہے, اللہ رب العالمین ہے, تو وہ کمال ہے, ہر شے اپنے کمال کے درجے پر اس نے پیدا فرمائے. چونکہ کسی بھی تخلیقی نمونے کو دیکھا جائے تو بات اس کی آتی ہے کہ کس نے تخلیق کیا. کسی مصرے کو جب کوئی بولتا ہے تو اس شعبے کا بندہ سمجھ جاتا ہے کہ یہ کلام کس کا ہو سکتا ہے. ایجادات دنیا کو دیکھو, یہ جو ترتیب دی جاتی ہے, حضرت فرمایا کرتے تھے ایجاد کون کر سکتا ہے, چونکہ ایجاد تو نہ ہونے کو ہونے میں لانا ہے. تو ہر شے تو ہے, اس کا مرکب جو ہے, اس کی ترتیب جو ڈھونڈی جاتی ہے, تو یہ مرتب تو ہو سکتے ہیں. تو اگر اسی پہلو کو دیکھیں, جو کچھ دنیا میں ترتیب دیا جا رہا ہے کسی پہلو کے, اس شعبے سے پوچھیں, وہ بتائے گا کہ یہ خوبصورت ترتیب فلاں شخص کی ہو سکتی ہے, وہ اپنے شعبے کے مانے ہوئے لوگوں کو جانتا ہو. کیوں کہہ رہا ہے, اس کا معیار بتا رہا ہے. تو اسی طرح جب آپ اس کائنات کو دیکھیں گے, اس کائنات کا پیدا کرنے والی جو ذات ہے وہ اللہ, اس خوبصورتیاں پنہا ہیں باریکیوں میں. تو اپنا ہونا جب ہم نے بغیر عبادت کے پایا, تو پھر اس ہونے میں زندگی کے جو معاملات ہیں انہیں ہم عبادت سے کیوں منسوب کر رہے ہیں؟ اس سے مراد یہ نہیں ہے کہ ضروریات دنیا جو یا زندگی نہ مانگی جائے, ضرور مانگی جائے, اس کے حضور دعا کی جائے, وہ پسند فرماتا ہے, صاحب ایمان ہو اس کی دعا رد نہیں فرماتا, نہ صرف احتیاج پوری فرماتا ہے, اجر اور ثواب عطا فرماتا ہے. صاحب دعا کو دوران دعا ہم کلامی کا شرف نصیب ہو رہا ہوتا ہے, ہر پہلو میں بلندی ہے اس کے حضور جانا. لیکن جب عبادت جس کا اس نے حکم دیا ہے اسے سودے پر لے آؤ گے, تو پھر فض قرون از گرکم, اس راہ کا مسافر کیسے کوئی ہوگا؟ اسی باریکی کو اپنے ذکر کے اختیار کرنے پر لے آؤ. اب نیت کا خالص ہونا ایک پوشیدہ عمل ہے جسے آمت و ناس نہیں سمجھ سکتی, خصوصی تعلق والا بھی نہیں سمجھ سکتا. حیرانگی ہوتی ہے بعض دفعہ, اتنے سال کسی شخص کے ساتھ بسر ہوئے اور جب اس کا اندر ظاہر ہوا اور رونگٹے کھڑے ہو جاتے ہیں کہ یار یہ سوچتا ہے, اس نیت پر یہ بیٹھا رہا, تو ساری غلط فہمی تھی کہ جو تکیہ کیا جا رہا تھا اس پر. لیکن اس کی ذات علیم ہے, وہ جانتا ہے. نظر کی جب بات آتی ہے تو ہم یا تو اس شے کی بات کرتے ہیں جسے دیکھا جا رہا ہے, یا اس عدسے کی بات کرتے ہیں جس سے دیکھا جا رہا ہے. اس نظر کے اندر حیا اور بے حیائی, کیا یہ بات آتی نہیں؟ تو وہ جو نظر کا جانا ہے, اس کے اندر جو کیفیت ہے اس کی ذات علیم ہے, وہ تو وہ بھی جانتا ہے. دیکھو نا, کسی کی طرف نظر اٹھاتے ہو ادب سے, کسی کی طرف کوئی نگاہ اٹھتی ہے بے حیائی سے, तो देखा भी जा रहा है, अच्छा भी मौजूद है। ये जो दरमियान में है, जिसे कोई आला ऐसा नहीं कि देखे हाँ वहां नजर जा रही है या ये नजर है, वो उसे भी जानता है, उसकी कैफियत को भी जानता है। तो जब हम अल्लाह अल्लाह करने बैठते हैं तो हम इसे बीमारियों से मनसूब करते हैं, हम इसे नुकसानात के अदाले के से मुंसलिक करें, हम इसे कामयाबियों की जमानत समझें कि दुनिया में जो कामयाबी है या दुनिया की जो तरक्की है, दुनिया की जो दौलत है, दुनिया की जो ताकत है वो हासिल हो, तो फिर क्या हम इस राह के मुसाफिर हैं? गफूर रहीम है जिस लम्हे शर्फ कबूलियत अता फरमा दे मालिक है। लेकिन बुनियादी हिस्सा जो ज़रूरत है देखने की, हम कहाँ खड़े हैं, हम क्या कर रहे हैं। अब एहतमाम, कसीर एहतमाम खाने खुदा में होता है, मसाजिद में होता है, कसीर एहतमाम इस्तेमात का। अपने सिलसिलिया के हवाले से बात करूँ, अपने जिक्र की महफिल के हवाले से बात करूँ, आगे फिर जब बात आती है अलकजात की तो फिर घरों में भी होता है, कम्युनिटी हॉल्स में भी होता है। वो अमल जिसे इख्तियार कर रहे हो वो कितना मोहतरम है, अपने अल्लाह की याद के लिए जमा होना है। तो फिर इस मोहतरम अमल के लिए किस दर्जे का एहतराम ज़रूरी होगा कि उस तरफ का उठना, उस तरफ का जाना, वहाँ पहुँचना, वहाँ हदूद व क़यूद का ख्याल रखना, फिर इसमें नज़ाकत मसाजिद की दाखिल हो गई, किस दर्जे का एहतराम हो, फिर वहाँ कितनी देर रुकना है, उतनी देर उस दर्जे के एहतराम में हम रहे या नहीं रहे। अगर हम ये मुताला करते हैं अपना, इसके लिए किसी की किताब खोलने की ज़रूरत नहीं, किसी अदसे की ज़रूरत नहीं, किसी बहस की ज़रूरत नहीं, अपना मुताला करते हैं तो समझ आ जाएगी कि ये वो अमल जिसे मेरे अल्लाह ने पसंद फरमाया और जिसका ये हतमी नतीजा इरशाद फरमा दिया है, इस अमल का इख्तियार करना जाहिरन तो मेरे पास है, हकीकतन भी है कि नहीं। ये जब मौका नसीब हो तो जब मोतकिफ की कैफियत को देखें ना, सुन्नत एतकाफ एक लहजे के लिए ऐसे ही है जैसे कोई बरज़ख मुंतकिल हो गया, उसे दुनिया से कोई वास्ता नहीं रहता। मैं अपनी बात नहीं कर रहा, मैं उस हकीकी कैफियत की बात कर रहा हूं जो सुन्नत मुतकिफ की होनी चाहिए। हम कमजोरियां करते हैं, गलतियां करते हैं, लेकिन जो असूल और ज़वाबत बताए गए हैं सुन्नत मुतकिफ के हवाले से कि एतकाफ जो सुन्नत कर रहा है उसे जो इरशाद फरमाया गया है अहकामात, उन्हें मुताला करें तो वो दुनिया से कतअ तल्लुक हो चुका होता है, महव इबादत है। तो जो वक्त मुयस्सर आया, मामूलात जिंदगी छोड़े, अजीज व अकारब से उठे, घर का आराम छोड़ा, कोई किसी हैसियत का भी हो ना मौजा सामिन कराम, जिस दर्जे की जिस हैसियत का भी कोई मालिक हो, घर का एक सुख होता है, एक खास आराम होता है जो सिवाय घर के और कहीं मुयस्सर नहीं आता, वो छोड़ा, सोना जागना खाना पीना उठना बैठना कलाम, इन सारी हदूद में जो पाबंदियां हैं उनमें आप पहुंचे, फिर जब यहाँ आप पहुँचे जहाँ अल्लाह अल्लाह की जा रही है, जहाँ अल्लाह अल्लाह सिखाई जा रही है, जहाँ अल्लाह अल्लाह के हवाले से समझ सकते, तो क्या आसान हिस्सा ये नहीं है कि बंदा नफली मुतकिफ की हैसियत से खाने खुदा में बैठे? اور اس کیفیت کو جانے کہ جب میں نہیں ہوں گا تو بھی نظام ہستی چل رہا ہو. اب حج کے لیے جاتے ہوئے کیا حکم ہے کہ جو اپنی ذمہ داریاں جو فرائض ہیں ان کا نظم و نسق کر کے جائے, اہتمام کر کے جائے, متعلقین کی جو ذمہ داری ہے اس کا اہتمام کر کے جائے. میں یہ نہیں کہہ رہا کہ گھر کو ایسے چھوڑ دو کہ وہ بے سر و سامان ہو جائے, لیکن جب ایک انتظام کر کے آئے ہو اور اللہ معاف فرمائے کوئی ناگہانی صورت پیش نہیں آ رہی, تو پھر خامخواہ وہ وقت جو مخصوص کر لائے ہو کہ عبادت کی جائے گی, سیکھا جائے گا, اس پر محنت کی جائے گی, لطائف و مراقبات میں وہ محنت نصیب ہو کہ ان کا راسخ ہونا نصیب ہو, تو پھر اس سارے میں ہم لٹک رہے ہوں. موبائل اٹھایا ہوا ہو اور کوئی کسی دیوار کے ساتھ کھڑا ہو, کوئی کہیں چارجر لگا رہا ہو, ملاقات ہوئی ہے, حال معلوم کیے جا رہے ہوں, تو اس سارے معاملے میں میں صرف ایک اجتماع کی نہیں بات کر رہا, اس وقت کی بات کر رہا ہوں, اس کو اس بنیاد سے اٹھا رہا ہوں جو ذاتی بندہ طے کرتا ہے نا اپنے معمولات. اب ہم اکثر جو دنیا کے معاملات ہیں ان پر جو غور و خوض کر رہے ہوتے ہیں, نماز کے دوران کر رہے ہوتے ہیں, عبادات کے دوران کر رہے ہوتے ہیں, تسبیح اٹھائیں کہ ہم تسبیح پڑھتے ہیں تو فوراً پھر خیال آتا ہے فلاں کو یہ بات کہہ دوں, فلاں کو یہ پیغام دے. تو متوجہ اللہ ہونا بہت بڑی عطا ہے اور بہت بڑا انعام ارشاد فرمایا گیا ہے کہ جب اس کی یاد اختیار کر رہے ہو تو یہ کیا راہ ہے؟ یہ وہ راہ ہے جسے قرآن کریم فوض و نظیم بیان فرماتا ہے کہ اللہ کریم کی رضا فوض و نظیم, بہت بڑی کامیابی, اتنی بڑی اس دار دنیا میں سمجھی نہیں جا سکتی. جب اللہ کریم فرما رہے ہیں کہ بہت بڑی کامیابی ہے, تو پھر یقیناً ہمارے پاس کوئی پیمانہ نہیں ہے کہ اس کامیابی کی وسعت کو سمجھ سکے, بڑائی کو کچھ سمجھ سکے. پھر اس سے بڑھ کر اس کے قرب میں داخل ہو رہے ہو, قرب کی جب بات آتی ہے تو دنیا کا حساب دیکھو. فرعون کے دربار میں جادوگر جب آئے تو فرعون کے ساتھ بات کرتی, انہوں نے کہا کہ اگر ہم حضرت موسیٰ علیہ السلام سے جو مقابلہ ہے اس میں ہم جیت گئے تو ہمیں کیا انعام ملے گا؟ اس نے سونے چاندی نہیں کہے, زر و جواہر نہیں کہے, اس نے کہا تمہیں مقربین میں داخل کر لوں گا, آخری انعام دے رہا تھا. تو قرب کا ہونا, حقیقی قرب کا ہونا, اب دنیا میں بھی قرب کو آپ دیکھو کہ دنیا میں جسے اللہ نے اتنا اختیار دیا ہے کہ وہ مخلوق پر اس کا حکم نافذ ہو رہا ہے ایک درجے میں, مال و دولت ہے, ظاہری شان و شوکت ہے, طاقت ہے, تو وہ کیا انعام دے رہا ہے بڑھ کر؟ سب سے بڑھ کر اس نے کہا یہ مقابلہ جیت دو تو میں کیا کروں گا, تمہیں مقربین میں داخل کر لوں. کیا تو اور کیا تیرے مقرب. لیکن حقیقت جب اس کی حاصل کرنی ہو اور اس راہ کی حقیقت کو جاننا ہو تو پھر تو یہ راہ ہے جس کا انعام ہے. اذکرکم, نتیجہ حتمی بیان فرمایا جا رہا ہے. تو معزز سامعین کرام, اپنی عبادات میں یہ پرکھنے کی ضرورت ہے کہ عبادت کی جو نیت کی جا رہی ہے اس نیت کا ماس سوچنا یا الفاظ نہ ہو, اس میں حقیقت حال بھی شامل ہو. اور جب یہ نصیب ہو تو پھر یقیناً حتمی بات جو ہے ہماری یاد عبادت کے معنوں میں آئے گی, ایک دعا اور عجز و انکساری کے حصوں سے آئے گی. یہی بات جب منسوب ہوگی پروردگار عالم کی طرف तो वहाँ से अता है, वो अता फरमाएंगे। फिर फरमाया वश कुरूरी, और मेरा शुक्र अदा करो। यानी जब ये फरमाया ना वश कुरूरी, तो समझ आती है हर शय उसकी तरफ से है और उसका शुक्र अदा करना, यानी जो इबादत कर रहे हैं ये भी शुक्राने की एक कैफियत और हैसियत है। और दूसरा पहलू ये जो है ना फज़कुरूनी, तो जब फरमान वश्कुरूली, तो समझ आती है कि इस याद का नसीब होना भी उसका शुक्र अदा करने की ज़रूरत है। ये मौका भी शुक्राने का है कि उसने अपनी याद से वाबस्ता किया है। ये वाबस्तगी भी कोई कमाल जाती नहीं है, अता है रब्बुल आलमीन की। वश्कुरूली, और शुक्र अदा करो मेरा। कोई शय, कोई कलाम, कोई खुराक, कोई कुव्वत किसी ऐसी नहीं है जो उसकी दी हुई ना हो, उसकी अता ना हो। आलम खल्क जिसे तख्लीक किया गया, और खालिक वाहिद ज़ात है अल्लाह, इससे कोई बहस रहती नहीं, कोई बात बचती नहीं। तो शुक्राने से मुराद ये नहीं है कि खाली अल्फाज हों, खाली इजार हो। ये इजार नियत से लेकर इजार से होते अमल तक पहुंचेगा तो कुल्ली मानों में आएगा, फिर समझ आएगी कि शुक्रगुजारी। वला तकफुरून, और ना शुक्री ना करो। हम जब अपनी शब और रोज को देखें, मामलात को देखें, शिकायती पहलुओं को देखें, तो बड़ी बारीकी है मौजूद सामने कराम, मौजूद कावतीनों हजरात। वला तकफुरून, यहां पहले हिस्से में तो समझ आती है कि वश्कुरूली, और मेरा शुक्र अदा करो कि कमी बेशी जैसे कहते हैं ना गिरते पड़ते। यहां खौफ आ रहा है अपने आमाल के सबब, अपनी सोचों के सबब, अपने तजावजात के सबब के। वला तकफुरून, हतमी तौर पर मना फरमाया गया। कोई ऐसा नहीं है कि गुंजाइश है कि खैर को होगी ना शुक्री। वला तकफुरून, और ना शुक्री ना करो। हुक्म है, और हुक्म अल्लाह रब्बुल आलमीन का है। अक्सर जब हम गुफ्तगू करते हैं, बहस करते हैं, सवाल और जवाब करते हैं, कितने ही पहलू ऐसे हैं कि अगर उन पर फिकी बहस की जाए तो वो गुस्ताखी में आते हैं। वो अल्फाज, वो अंदाज ऐसा लगता है कि जैसे अल्लाह से रूठ कर कोई बात कर रहा है, नाराज़ होकर बात कर रहा है कि अल्लाह की तरफ से नऊज़ुबिल्लाह ज़्यादती हो गई। तो ये बड़ी बारीकी है। तो जब मुतसिल देखो ना कि नाशुक्री से मैं कैसे बचूं, वश्कुरूली, शुक्रगुजारी पर आ जाओ। शुक्रगुजारी की कैफियत और हाल नसीब होगा तो फिर वो आगोश नसीब होगी। अज़्कुरकुम, करम और एहसान में दाखिल होगे, और उसके करम और एहसान में दाखिल होगे तो फज़्कुरूनी, उसकी याद नसीब होगी। ये ऐसा एहसान है कि इब्तदा जो है वो इंतहा को पहुंचती है, पहुंचाती है, और वो जो इंतहाई नतायज हैं और करम एहसान है वो वापस इब्तदा तक, बुनियाद तक मजबूती अता फरमाते हैं। तो अल्लाह करीम ये बारीकियां समझने की तौफीक अता फरमाए, और इस याद के लिए जो जमा होना है, इस जमा होने में जो जिम्मेदारियां हैं, सीखना एक जिम्मेदारी है कि बंदा अपनी जिम्मेदारी पूरी कर रहा है कि सीख रहा है, इसी तरह सिखाने में भी जिम्मेदारी है। तो हर दो तरफ जिम्मेदारी है किसी भी अमल को इख्तियार करना, उसके लिए जानना ज़रूरी होता है। तो उस जानने में, उस जानने के तहत बात कर रहा हूँ कि सीखना भी एक जिम्मेदारी है। इसी तरह जो उस्ताद के दर्जे में एक उस्ताद है, सिखा रहा है, तो वो जो सिखा रहा है वो उसे जिम्मेदार कहा जाता है। तो हर दो तरह की जो जिम्मेदारी है, अल्लाह करीम खालिश इख्तियार करने और अदा करने की तौफीक अता फरमाए। मैं ये समझता हूँ कि ये वो दवा है जिसे आब हयात कहा जा सकता है। कोई कमी बेशी हो, अल्लाह की याद से वाबस्तगी इख्तियार कर ली जाए, ओ नया खाने दिल तक की कमजोरियों बीमारियों को ख़त्म कर देगी और शफा नसीब होगी। ज़ाहिरी हिस्सों में जहाँ कहीं कोई समझ नहीं आ रही, अपने अल्लाह से ऐसी वाबस्तगी इख्तियार की जाए, उसकी याद से हर सांस मुज़य्यन होना शुरू हो जाए, तो ज़ाहिरी हयात के पहलुओं में भी ठहराव आ जाएगा। और अल्लाह करीम ये कैफियत और हाल अता फरमाए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन ने आला अमल के हवाले से अर्ज़ किया, तो आपने फरमाया कि अंतफारक दुनिया व लिसानों का रतबन मिन ज़िक्रुल्लाह, जब तू दुनिया से उठ रहा हो तो तेरी ज़बान अल्लाह की याद से तर हो। अब ये वो मकाम है, ये वो मौका है कि इसका इख्तियार करना नसीब हो। आला हिस्सा जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, वो टूटती सांसों में भी इस इनाम के साथ रवानगी नसीब होना है। अल्लाह करीम मेरा और आपका हामी और नासिर हो। वाखिर दावाना अल्हम्दुलिल्लाह।